नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आज पहाड़ी तथा हिमाली भागमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। भोलि तराईका भागमा होली मनाइँदैछ। सँगै निर्वाचन, फागुन 21 गतेको निर्वाचन आउन अब जम्मा 3 दिन बाँकी रहेको छ। यो 3 दिन बाँकी रहँदा दल तथा उम्मेद्वारले आज राति 12 बजेसम्म प्रचार प्रसार गर्न पाउने समय निर्वाचन आयोगले निर्धारण गरेको छ। त्यसपछि मौन अवधि शुरू हुन्छ। मौन अवधिमा प्रचार प्रसार गर्न बन्देज लगाइएको निर्वाचन आयोगले जनाएको छ। मौन अवधिमा निर्वाचन प्रचार प्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन। निर्वाचन आयोगले मौन अवधि मतदान हुने दिनको अघिल्लो 48 घण्टादेखि मतदानको दिन मतदान केन्द्रबाट नहुन्जेलसम्म पालना गर्नुपर्ने जनाएको छ। आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण समेत निर्धारण गरेको छ। यसरी निर्वाचनको दिन, मतदानको दिन नजिकिँदै गर्दा अन्तिम तयारीहरू अन्तिम चरणमा पुगेका छन्। सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ भने निर्वाचन व्यवस्थापन, निर्वाचन सामग्रीहरू मतदान स्थलसम्म पुर्याउने काम अगाडि बढ़िरहेको छ। मतदान व्यवस्थापन र सुरक्षामा 5.5 लाख जनशक्ति परिचालन भएको निर्वाचन आयोगले जनाएको छ। यसरी मतदानको दिन नजिकिँदै गर्दा तयारीहरू अन्तिम चरणमा पुगेका छन्। मतदाताहरू फागुन 21 गतेको प्रतीक्षामा छन्। मतदान गर्ने दिनको प्रतीक्षामा रहेका छन् र यो दिन आउन अब जम्मा 3 दिन बाँकी छ। यसरी मतदानको दिन आउन जम्मा 3 दिन बाँकी हुँदा भइरहेका तयारी सँगै निर्वाचन पर्यवेक्षण गर्ने संस्थाहरूले कसरी काम गरिरहेका छन्, निर्वाचन पर्यवेक्षकको दृष्टिमा अहिलेको निर्वाचनको तयारी र यो निर्वाचनलाई कसरी हेरिएको छ, आज हामी मूलत यही विषयमा केन्द्रित हुन्छौ। हामीसँग हुनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ। श्रेष्ठज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब जम्मा 3 दिन बाँकी छ। अब अन्तिम तयारी भएको सुरक्षा निकाय सँगै निर्वाचन आयोगले जनाएको छ। यहाँहरूले पनि अस्ति पत्रकार सम्मेलन गरी यो निर्वाचनको तयारी एउटा राम्रोसँग अगाडि बढेको र तयारी अन्तिम चरणमा पुगेको एउटा निर्वाचन पर्यवेक्षकको हिसाबमा, पर्यवेक्षण संस्थाहरूको हिसाबमा यहाँहरूले त्यो पत्रकार सम्मेलनमा बताउनु भएको थियो। अब यो निर्वाचनको तयारीलाई यहाँहरूले कसरी हेर्नु भएको छ एउटा पर्यवेक्षकको रूपमा?
यो निर्वाचन हेर्नुहोस्, यो निर्वाचन एउटा शान्तिको मुलुकमा एउटा शान्तिपूर्ण अवस्था स्थापित होस् भन्ने मूलभूत उद्देश्य हो। विभिन्न किसिमको घटनाहरू घट्यो, राजनैतिक घटनाहरू, त्यसलाई एउटा लोकतान्त्रिक व्यवस्थाभित्रै एउटा स्थापित गर्ने माध्यमको रूपमा निर्वाचनलाई लिइन्छ। र निर्वाचनको जहाँसम्म तयारीको कुरा छ, अहिले पनि यहाँले भनिसक्नुभएको छ, र विस्तृत रूपमा व्यवस्थापन पक्ष, राजनैतिक पक्षलाई छोडिदिउँ, राजनैतिक पक्ष समाधान गर्ने, समाधान हुने आफ्नै बाटो छ र त्यसमध्ये निर्वाचन पनि एउटा हो। र यतापट्टि व्यवस्थापन पक्षलाई, निर्वाचनको व्यवस्थापन पक्षलाई हेर्दाखेरि यसपालि यसको एउटा सुरक्षाको संवेदनशीलतालाई राम्रो ध्यान दिएको छ सरकारी पक्षले पनि र सुरक्षाका जुन निकायहरू छन् उनीहरूले पनि, र विशेष गरेर यसको दायित्व बोध र दायित्व बोक्नुपर्ने संस्थाको रूपमा निर्वाचन आयोग छ, र निर्वाचन आयोगले पनि त्यो त्यसलाई चाहिँ राम्रोसँग ध्यान दिएर पहिला भन्दा बढी नै संवेदनशील तरिकाले सुरक्षाको व्यवस्था गरिएको पाइन्छ। किनभने झन्डै झन्डै 3,40,000 लगभग सुरक्षा कर्मचारीहरू नै यसमा 3 वटा घेराभित्र चाहिँ नै छन्। र यसमा मतदानमा जाने मतदाताहरू 1,89,000 लगभगको अवस्थामा भए तापनि खासमा निर्वाचनमा भाग लिने हाम्रो परम्परागत एउटा अवस्थालाई विचार गर्दा 60-70% बढीमा भयो भनेदेखि, अब यसपालि कति हुन्छ त्यो त यसो भन्न सकिँदैन। किनभने एउटा सन्त्रस्त अवस्था छ, सुरक्षाको व्यवस्था राम्रो भए, यद्यपि राम्रो भए तापनि जनतामा एउटा सन्त्रास चाहिँ हटिसकेको छैन। त त्यसले गर्दा निर्वाचनमा कति मान्छे आउँछ, अर्को बाहिरबाट आउने जाने बाटाघाटाहरू अहिले बन्द अवस्था भयो, फेरि नेपाललाई अर्को एउटा विकट परिस्थिति यो मिडल इस्टको घटनाले गर्दा र इरानको घटनाले गर्दा नेपाल सरकारमा एउटा ठुलो बोझ चाहिँ अहिले आएको छ, उनीहरूलाई कसरी सुरक्षित अवस्थामा अवतरण गराउने भन्ने त्यहाँ भएको मिडल इस्टमा भएको मान्छेहरू। त यो सबै उहरूको बिचमा यो निर्वाचन हुन गइरहेछ 21 गते, र जहाँसम्म व्यवस्थापन सबै सामग्री व्यवस्थापन भन्नाले यसको आर्थिक साधन स्रोतहरू रिटर्निङ अफिसरसम्म पुर्याउने, निर्वाचन अधिकृतसम्म पुर्याइदिने, त्यसपछि तपाईँको सामानहरू पुर्याइदिने र कर्मचारीहरूको व्यवस्था गरिदिने, बेसिकली 3 वटा, र यो ट्रान्सपोर्टेसन म्यानेजमेन्ट भन्छ तपाईँको त्यो कसरी ल्याउने, ब्यालेन्स बक्सहरू कहाँसम्म ल्याइदिने, कसरी सुरक्षित अवस्थामा ल्याउने, त्यसको एउटा सेन्सिटिभिटी अहिले पनि के छ भने त्यो ओसार पसार गर्दाखेरि चलखेल हुन्छ भन्ने किसिमको चाहिँ छ। त्यसमा पनि निर्वाचन आयोगले विशेष ध्यान दिएको र सुरक्षा अधिकारीहरूले पनि उहाँहरूले विशेष ध्यान दिनुभएकै होला जस्तो लाग्छ, जुन रितपूर्वक मुजुल्काहरू गरेर ल्याउनुपर्ने दुई चिजको चाहिँ ज्यादै संवेदनशील अवस्था अहिले पनि म देख्छु। एउटा यो बक्साहरूको ओसार पसार, दोस्रो चाहिँ तपाईँको चाहिँ मतपत्रको गिन्ती, यो दुईटा चिजलाई चाहिँ ज्यादै निर्वाचनको अवस्थामा यो मूल नै वस्तु नै यिनीहरू हुने हुनाले यिनीहरूको चाहिँ संरक्षण सुरक्षण र ग्यारेन्टी, ग्यारेन्टी कोबाट भन्दा यी सहभागी हुने राजनैतिक दलहरूबाट नै लिनुपर्ने अवस्था हुन्छ, त्यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ।
अब
यदि त्यो ध्यान दियो भने र कहीँ पनि अब यो जस्तो मौन अवस्था सुरु हो, अब भरेदेखि चाहिँ मौन अवस्था सुरु हुन्छ, त्यो मौन अवस्थामा जुन क्राइटेरियाहरू जुन विधि विधान निर्वाचन आयोगले चोकेको छ त्यसभन्दा पर जानु भएन राजनैतिक दलहरूले। यो भन्दा के हुन्छ भने धेरैले चाहिँ यो निर्वाचन गर्ने दायित्व निर्वाचन आयोगको हो, सरकार प्रतिबद्ध भएर लाग्नुपर्छ भन्छौँ हामी, तर त्यतिकै प्रतिबद्ध त्योभन्दा बढी प्रतिबद्ध त यो सहभागी राजनैतिक दलहरूको हुनुपर्छ। सहभागी राजनैतिक दलहरू बेला मौकामा चाहिँ कानमा तेल हाल्ने, चुप लागेर बस्ने, दिएको आदेश निर्देशनहरूलाई चाहिँ पूर्ण रूपले पालन नगर्ने, आचार संहिताबाट तोकिएको कुराहरूलाई चाहिँ तपाईँले उहाँहरूले ध्यान नदिने हो भने निर्वाचनमा उहाँहरूको सहभागिता निरर्थक हुन्छ, किनभने यो त देशभरि नै एउटा जागरणको लहर चाहिँ अहिले ल्याइरहेको छ, आइराखेको छ, देश मुलुकको चाहिँ अत्यन्त विकट स्थितिमा भएको यो निर्वाचन हो। त्यो जागरणको अवस्था दायित्व छ नि त सबैको, दायित्व जति सरकारको छ, जति निर्वाचन आयोगको छ, देशमा खटिने कर्मचारीहरूको रिटर्निङ अफिसरहरूको छ, त्योभन्दा बढी त सहभागी हुने राजनैतिक दलहरूको छ। उहाँहरूले एउटा चाहिँ अझ संयमपूर्ण स्वभाव प्रदर्शन गर्नुपर्दछ, किनभने उहाँहरूको हातमा नेतृत्व जाने हो, उहाँहरू नै चाहिँ नै गैर जिम्मेदार भइदियो, उहाँहरूमा चाहिँ दायित्व बोध भइदिएन, उहाँहरू प्रतिमा नै एउटा राष्ट्रिय स्वभाव र चरित्रको विकास भइदिएन भनेदेखि यो निर्वाचनको कुनै असर हुँदैन।
निर्वाचनलाई सफल बनाउन अब निर्वाचन आयोग सरकारको
बोल्नुपर्छ, संविधान कानून नियम जे सुकै जस्तो सुकै भए तापनि त्यसको चाहिँ सञ्चालकहरू, त्यसको नेतृत्वकर्ताहरूको चरित्र र उनीहरूको चाहिँ नि प्रस्तुति, जनता सामुखको प्रस्तुति एउटा चाहिँ अत्यन्त स्वाभाविक राम्रो र उत्तरदायित्वपूर्ण भएन भनेदेखि निर्वाचनले सार्थकता लिँदैन, विशेष गरेर त्यसमा चाहिँ ध्यान दिनुपर्ने र सरकारले पनि यो दायित्व पुरा गर्न खोजेको नै देखिन्छ, किनभने कमिटमेन्टहरू छ, जो यो दायित्व पुरा गर्न नचाहनेहरू त निस्किएर फिल्डमा नै निर्वाचनमा नै भाग लिइराख्नु भएको छ, जतिजना हुनुहुन्छ उहाँहरूले मेहनत साथ काम गरिराखेको देखिन्छ बाहिरबाट हेर्दाखेरि. बाहिरबाट हामी त एउटा त बाहिरबाट हेरिरहने मानिसहरू. अब यो निर्वाचनलाई अर्को तपाईँले भन्नुभयो, तपाईँको चाहिँ विदेशी उहरूले पनि ज्यादै चासोको साथ हेरिरहेको यो यहाँ ट्रान्जिसन भइरहेको छ. एउटा ट्रान्जिसन बिचको अवधिमा नै एउटा आवधिक निर्वाचन जुन सिड्युल्ड हुन्छ संवैधानिक व्यवस्था अनुसार त्योभन्दा अगाडि नै भइरहेछ. त्यो पनि एउटा चाहिँ बेग्लै तरिकाले भइरहेको छ, बेग्लै तरिकाले भइरहेछ. संवैधानिक कार्यविधिभित्र भइराखेको होइन यो, त्योभन्दा बाहिरबाट भइरहेछ. भनेपछि विदेशीहरूको चासो, विदेशीहरूको आँखा, विदेशीहरूको यसमा चाहिँ नि कमेन्ट्सहरू यिनीहरू चाहिँ नि प्रशस्त आइरहेको छ. त्यसमा पनि हामी चाहिँ सतर्क हुनुपर्छ. विदेशीहरूको हस्तक्षेप, विदेशीहरूको चाहिँ नि चासो भन्नाले निर्वाचन प्रक्रियामा उहाँहरूको सहभागिता, सहभागिता अथवा उहाँहरूले चाहिँ नि परोक्ष या अपरोक्ष रूपले कुनै पनि किसिमको हस्तक्षेप गरेको हामीले त्यो सहन सकिँदैन. यस्तो कुराहरूले गर्दा निर्वाचनमा कुनै पनि अवस्थामा कुनै विचलन आयो, विकृति आयो, अस्वाभाविक परिस्थिति आयो भनेदेखि त्यो जसरी नै झिल्का त्यही 24 चाहिँ भयो, त्यस्तै किसिमको झिल्का चाहिँ देशभरि छरिन्छ. त्यो साधन स्रोत अहिले छ, अहिलेको प्रविधिले सञ्चार माध्यमै छ. त त्यो त्यसमा हामी होसियार भएनौँ भनेदेखि नराम्रो अवस्था नै हो. जसरी चाहिँ हामी यसलाई शान्तिको प्रतिबिम्बको रूपमा निर्वाचनलाई लिन्छौँ, त्यही नै फेरि अशान्तिको एउटा प्रतिबिम्बको रूपमा परिणत हुन सक्छ. त्यसमा चाहिँ हामी ज्यादै ज्यादै संवेदनशील हुनुपर्छ सबै अधिकारीवर्गले र मुलुकको स्वाभिमान, मुलुकको अस्तित्व, जनताको चाहिँ अधिकारलाई सुरक्षित गर्ने एउटा सार्वभौम जनताले आफ्नो अधिकार प्रयोग, आफ्नो विवेक प्रयोग गर्ने अवस्थामा त्यो किसिमको अवस्थाहरू सिर्जना हुनु ज्यादै अस्वाभाविक हुन्छ. त्यो हाम्रो नेपाली स्वभाव र प्रवृत्तिले त्यहाँतिर चाहिँ लाग्नु हुँदैन. लाग्यो भनेदेखि त्यो चाहिँ नेपाली भन्न सुहाउने मान्छे हुँदैन.
अब जसरी निर्वाचन आयोग सरकारको भूमिका निर्वाचनलाई सफल बनाउन रहन्छ, त्यसरी गरी दल, मतदाताहरू, आम नागरिकहरूको भूमिका पनि निर्वाचन सफल बनाउनुमा नै अहिलेको मुख्य भनौँ न देश अहिले जुन खालको संक्रमणकालीन अवस्थामा छ यसबाट चाहिँ पार पाउन, यसबाट चाहिँ माथि उठ्नका लागि चाहिँ सबैको भूमिका निर्वाचनलाई सफल बनाउन अति अपरिहार्य रहन्छ, होइन? हजुर. अब सँगै अब छोटो अवधिमा निर्वाचन गर्नुपर्ने दायित्व निकायहरूसँग छ. अब यो 5-6 महिनाको तयारीका बावजुद जुन खालले जुन जसरी चाहिँ निर्वाचन आयोग सरकारले तयारी गरेको छ यसलाई चाहिँ भनौँ न यो यसलाई चाहिँ एउटा पूर्ण तयारीका रूपमा लिन सकिन्छ. यो चाहिँ जसरी यी निकायहरूले काम गरे यसलाई चाहिँ एउटा भनौँ न प्रशंसा गर्न लायक पनि देखिन्छ, होइन? अहिले
होइन, मैले हेर्दाखेरि त्यस्तो कुनै त्रुटि भएको छैन. राम्रो एउटा उच्च विचार राखेर यसलाई चाहिँ पारलाउँ. यो एउटा ठुलो अभियानको जिम्मेदारी चाहिँ नि निर्वाचन आयोगको टाउकोमा आइलागेको छ. यसलाई चाहिँ एउटा शान्तिपूर्ण तरिकाले चाहिँ पारलाउँ भन्ने नै उद्देश्यले अगाडि बढिराखेको देखिन्छ. अहिले पनि बाहिरबाट हेर्दाखेरि तपाईँको सम्पूर्ण सुरक्षा निकायहरू, कर्मचारीहरू, तपाईँको चाहिँ नि न्यायिक न्यायालयका न्यायाधीशहरू जो रिटर्निङ अफिसर हुनुहुन्छ उहाँहरू सबै चाहिँ लागिराखेको पाइन्छ. र यद्यपि त्यो सबै हुँदा हुँदै पनि हेर्नुहोस्, एउटै कर्मचारी, एउटै सुरक्षा अधिकारी अथवा एउटै तपाईँको चाहिँ नि घटना चक्रले पनि निर्वाचनलाई बाँड्न सक्छ. किनभने यो अहिले अहिलेको सञ्चार माध्यम जुन छ, अहिलेको प्लेटफर्महरू जुन छ डिजिटल, त्यसले चाहिँ एकैछिनमा तपाईँको देशभरि छरिदिन्छ कुनै पनि अवस्थालाई. त त्यो काम गर्दा गर्दै त्यो स्थितिहरू नआओस् भन्नेमा अत्यन्त सतर्कता अप्नाउनको निम्ति म निर्वाचन आयोगलाई पनि र सुरक्षा निकाय र सम्पूर्ण यसमा संलग्न हुनुभएका व्यक्ति व्यक्तित्वहरू र सरकारलाई र विशेष गरेर राजनैतिक दलहरूलाई चाहिँ आग्रह गर्छु.
यो संवेदनशील अवस्थामा चाहिँ कसैले पनि निर्वाचन विरोधी गतिविधि गर्नु भएन र यदि सानो गतिविधिले पनि यसले चाहिँ ठूलो असर पार्न सक्छ भन्ने यहाँको धारणा. अब अहिले जुन खालको
निर्वाचन हामीले त सल्काइरहेछौँ त, कन्सियस बनाउनलाई चाहिँ सबै राजनैतिक दलहरूले आफ्नो आफ्नो दृष्टिकोणले आफ्नो आफ्नो दलको उसले चाहिँ प्रयोग भइराखेको छ. मोबिलाइजेसन भन्छ नि तपाईँको, आम जनता, आम मतदाता, 180,000-190,000 घर परिवारभित्र मान्छेहरू पोसेर कन्सियस गराउने प्रक्रिया त यो 4-5 वर्षको बिचमा हुँदै हुँदैन नि. निर्वाचन बाहेकहरू त त्यो प्रक्रियाहरू अहिले चलिरहेछ. त्यो त्यो प्रक्रियाले एउटा सकारात्मक नतिजा पनि दिनु सक्छ र त्यो प्रक्रियाले नकारात्मक अवस्थामा हामीलाई घटेट्नु पनि सक्छ. त्यो प्रति चाहिँ बढी संवेदनशील हुन म आग्रह गर्छु.
अब निर्वाचनमा अब कुनै उम्मेद्वार हार्लान् कुनै उम्मेद्वार जित्लान्, अब 165 जना उम्मेद्वारले जित्ने हो, धेरै उम्मेद्वार प्रतिस्पर्धामा छन्, सँगै दलहरूबाट समानुपातिकबाट 110 जना प्रतिनिधिहरू छानिने व्यवस्था छ. अब निर्वाचनमा जोसुकैको हार जित भए पनि देशले भने हार्नु हुँदैन भन्ने एउटा मान्यता छ, अब यो मान्यतामा अहिलेको निर्वाचनलाई कसरी जोड्न सकिन्छ?
मैले चाहिँ त्यसैमा चाहिँ मैले इम्फेसिस गरिरहेको छु. यो त्यो मुलुकले हार्नु भएन, राजनैतिक दलको हार जित हुन्छ, स्वाभाविक प्रक्रिया छ, संवैधानिक प्रक्रियाभित्र त्यो जान्छ होइन. तर मुलुकले हार्ने गरी चाहिँ नै वस्तुस्थिति अवस्था सृजना भयो भने त्यो मुलुककै निमित्त इतिहासकोमा एउटा कलङ्क साबित हुन्छ.
निर्वाचनमा हारजितलाई चाहिँ स्वाभाविक प्रक्रियाका रूपमा
हामी प्रशस्त प्रचार प्रसार भइरहेछ, विभिन्न दलहरूले आफ्नो आफ्नो व्यक्तित्व आफ्नो उहरूको प्रचार गरेर त्यसमा हामीलाई केही भन्नु छैन. आम जनताले आफ्नो विवेक प्रयोग गरेर उहाँहरूले त हेरिरहेछ नि त, भोगिरहेछ गाउँघरमा को के हो भन्ने चिनिराखेको छ. त्यसमाथि नै उहाँहरूको प्रचार अभियान उग्र रूपले चलिरहेछ. अहिलेको सञ्चार माध्यमहरू अत्यन्त प्रभावकारी भइरहेछ. त्यो के कुरा सत्य हो के असत्य हो, के भएको कुरा हो के नभएको कुरा हो, त्यो छानबिन गर्न सक्ने क्षमताको विकास नेपाली नागरिकमा नेपाली मतदातामा विकसित भइसकेको छ. हाम्रो यो 17-18 चाहिँ आम निर्वाचन हो, हामी धेरै अगाडि छौँ निर्वाचनको दृष्टिकोणले. तर त्यो जनतामा चाहिँ सचेतना, जागृति, तपाईँको निर्वाचन शिक्षा इत्यादि, यो भइराखेको निर्वाचनहरू नै एउटा शिक्षा हो. यतिका वर्ष चाहिँ निर्वाचनमा जनताले सहभागिता देखाइराखेको छ, त उहाँहरू सचेत छैन, जागृत छैन, शैक्षिक स्तर माथि गएको छ, उनीहरूको विदेश स्तरमा आवागमन अत्यधिक बढेको छ, आर्थिक स्तर पनि माथि गएको छ, भनेपछि उहाँहरूमा सचेतनाको स्तर पनि अझ धेरै माथि छ. त उहाँहरूले थर्याउनु पर्यो, सत्य कुरा के हो, असत्य कुरा के हो, को राम्रो हो को नराम्रो हो, कहाँनिर गएर चाहिँ हामीले उत्तरदायित्वपूर्ण जिम्मेदार सरकार चाहिँ गठन गर्न सकिन्छ भन्ने कुरा उहाँहरूको सार्वभौम अधिकार, त्यो दैवी शक्ति हो, त्यो सार्वभौम अधिकार हरेक नागरिकको, त्यो शक्तिको प्रयोग उहाँहरूले गर्नु पर्यो, विवेकको प्रयोग गर्नु पर्यो.
त्यो सचेतना हाम्रा मतदाताहरूमा कति पाउनुभयो यहाँहरूले? अब यो अनुगमनका क्रममा पनि विभिन्न ठाउँ,
अहिलेसम्म मैले हेर्दाखेरि निर्वाचनले जुन पनि नतिजा दिइरहेछ त्यसमा चाहिँ एउटा स्वाभाविक रूपले आमको चाहिँ तपाईँको म एक एकजना व्यक्तिहरूको कसले कसरी दियो, कहाँ भोट दियो, के दियो भन्ने यसमा नजाउँ, तर आम जुन नतिजा आउँछ सोलो डोलो नतिजामा एउटा सत्यता, निखर एउटा सत्यताहरू देखिएको, त्यसले गर्दा म यसपालि पनि उहाँहरूले चाहिँ एउटा विवेक, आफ्नो विवेकको प्रयोग, एउटा मुलुकप्रतिको निष्ठा, स्वाभिमान र यसको स्वतन्त्रता, यसको अस्तित्वलाई विचार गरेर एउटा जिम्मेदारीपूर्ण सरकारको गठनमा, उत्तरदायित्वपूर्ण सरकारको गठनमा को लागि आफ्नो संसदीय प्रतिनिधिहरू हो, यो संसदीय प्रतिनिधिहरू चुन्नुहुन्छ भन्ने
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग निर्वाचनको सन्दर्भमा कुराकानी गरिरहेका छौं। निर्वाचन आउन अब जम्मा तीन दिन बाँकी छ, अन्तिम चरणमा तयारी पुगेको छ, सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीहरू पुगेको निर्वाचन आयोगले जनाएको छ र विशेष गरी यो तीन दिन बाँकी हुँदा गर्नुपर्ने तयारी पूर्ण रूपमा भएको विभिन्न निर्वाचन पर्यवेक्षण संस्थाहरूले पनि बताउँदै आएका छन् र अब सूर्यप्रसाद श्रेष्ठजी अब जुन तीन दिन बाँकी छ अब यो अवधिमा अब निर्वाचन आयोगलाई सरकारलाई आइपर्न सक्ने चुनौतीहरूको आकलन चुनौतीहरू चाहिँ के देख्नुहुन्छ? यहाँ अब निर्वाचन आयोगको प्रमुखको रूपमा लामो अनुभव सँगालेर थुप्रै निर्वाचनहरू सम्पन्न पनि गरेको अनुभवमा यो अब आउन सक्ने सम्भावित चुनौतीहरू चाहिँ के हुन सक्छन्?
सम्भावित चुनौतीहरू भनेको तपाईँ मैले अघि बोले सरकारले गर्नुसम्म प्रयास गरेकै छ। निर्वाचन आयोगले पनि अब सामग्रीहरू पुर्याए भनेर उहाँहरूले एनाउन्स गरेको छ। त्यस्तै साढे तीन लाखभन्दा लगभग साढे तीन लाखको हाराहारीमा र कर्मचारीहरू समेत दुई अढाई लाख गर्दाखेरि पाँच चार लाख साढे पाँच लाखको हाराहारीमा कर्मचारीहरू चाहिँ डिप्लोय गरे, त्यहाँ लागिसक्यो र आफ्नो आफ्नो स्टेसनमा उनीहरू पुग्न थालिसक्यो। आजदेखि चाहिँ मौन अवस्था छ भनेर छ। यसको उल्लङ्घन जुन प्यारामिटर छ निर्वाचनको तपाईँको, त्यसको उल्लङ्घनमा निर्वाचन राजनैतिक दलहरू सरिक नभइदियोस्, उहाँहरूको कुनै पनि कार्यकर्ता सरिक नभइदियोस्, कार्यकर्तालाई अनुशासनभित्र राखेर चलोस्, त्यस्तै गरेर कर्मचारीहरूलाई पनि कडाभन्दा कडा निर्देशनहरू सरकारले दिनु पर्यो, सुरक्षा अधिकारीहरूलाई पनि कडाभन्दा कडा कुनै पनि विचलन मा कहीँ पनि उनीहरूले चाहिँ कुनै पनि सहभागिता नहोस् भन्ने दिनु पर्यो। त्यसो त्यति भयो भने निर्वाचन चाहिँ नै स्वस्थ रूपले चल्छ र मतदाताहरूले आफ्नो विवेकको प्रयोगद्वारा एउटा जिम्मेदार सरकारको गठन हुने गरी आफ्नो मतको प्रयोग गर्न सक्छ भन्ने
हुन्छ। त सूर्यप्रसाद श्रेष्ठज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
ल धन्यवाद रेडियो नेपाललाई पनि मेरो आफ्नो विचारहरू
हजुर
चुनावको मुखमा मतदाताहरू र राजनैतिक दलहरू सबै सहभागीहरूको समक्ष राख्ने मौका दिनुभयो। धन्यवाद,
कृतज्ञता ज्ञापन गर्छु। हजुर, हामी कुराकानी गर्दै थियौं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग। विशेष गरी आज मध्यरातीदेखि मौन अवधि शुरू हुँदैछ, यो अवधिमा दलहरूले मौन अवधिमा प्रचार प्रसार गर्न पाउने छैनन् र दलहरूले आज राति बाह्र बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने निर्वाचन भनौं न चुनावी सभा गर्न पाउने निर्वाचन आयोगले समय तोकेको छ र त्यसपछि चाहिँ उनीहरूले यो अवधिमा प्रचार प्रसार गर्न पाउने छैनन्। निर्वाचनका विभिन्न प्रचार प्रसारका गतिविधि गर्न आयोगले रोक लगाएको छ र निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा निर्वाचनका लागि भइरहेका तयारी लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी मोहम्मद असलामलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।